اخلاق اچھے ہو، کردار ستھرا ہو، یار میں سیکھ جاؤں آداب زندگی۔
الحمدللہ رب العالمین، الصلاۃ والسلام علی سید الانبیاء والمرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ، الصلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک و اصحابک یا نور اللہ۔ عن ابی بکر الصدیق، حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ سے روایت ہے، فرماتے ہیں سمعت رسول اللہ صلی اللہ علیہ وسلم، میں نے حضور نبی کریم صلی اللہ علیہ وسلم کو فرماتے ہوئے سنا، ارشاد فرمایا، یقول، آقا کریم صلی اللہ علیہ وسلم نے فرمایا، من صلی علیہ، کہ جو شخص مجھ پر درود پاک پڑھے، کنت شفیعہ یوم القیامہ، قیامت کے دن میں اس کی شفاعت فرماؤں گا۔ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم، صلاۃ وسلام علیک یا سیدی یا رسول اللہ۔ دنیا میں بھی اللہ تبارک و تعالیٰ کی رحمتوں کو اگر پانا ہے اور قیامت میں نبی کریم صلی اللہ علیہ وسلم کا قرب پانا ہے اور حضور کی شفاعت کو حاصل کرنا ہے، تو اس کے لیے ایک بہترین کام درود پاک کو اپنی روز مرہ کے معاملات کے اندر، روٹین کے اندر شامل کرنا ہے۔ اللہ تبارک و تعالی ہمیں زیادہ سے زیادہ نبی پاک صلی اللہ علیہ وسلم کی مبارک ذات پر درود پاک پڑھنے کی توفیق عطا فرمائے، آمین۔ بجاہ طہٰ و یاسین، صلوا علی الحبیب صلی اللہ تعالی علی محمد۔ خلیفہ امیر اہل سنت حضرت مولانا الحاج عبید رضا اتاری مدنی دامن کتب القدسیہ کا پروگرام آداب زندگی آپ دیکھنے کی سعادت پا رہے ہیں اور آپ ہمارے ساتھ پروگرام میں شامل ہیں۔ انشاءاللہ خلیفہ امیر اہل سنت کے علم و حکمت بھرے جوابات سے انشاءاللہ متمتع اور فیضیاب ہوں گے اور اس سے نفع حاصل کریں گے انشاءاللہ عز و جل۔ متمتع ہونا اس کا مطلب یہ ہوتا ہے فائدہ اٹھانا، ان کے ملفوظات سے، ان کی گفتگو سے انشاءاللہ ہم دنیا اور آخرت کا فائدہ حاصل کریں گے انشاءاللہ عز و جل۔ کالز کی جانب بڑھتے ہیں، آگے چلتے ہیں۔ جی،
اگر کسی اسلامی بہن کو خون کی ضرورت ہو تو کیا نام احرم کا خون انہیں چڑھایا جا سکتا ہے؟
دیکھیے، پہلے تو یہ بات ذہن میں رکھ لیجئے کہ بلا ضرورت کسی کو خون جو ہے یہ نہیں دیا جا سکتا۔ البتہ کوئی حادثہ ہو گیا، کوئی جو ہے آپریشن وغیرہ ہو، اب کوئی ایسی ضرورت ہے کہ جس میں شریعت اجازت دیتی ہے خون دینے کی، تو اب جو ہے وہ اس میں چاہے محرم کا خون ہو یا غیر محرم کا خون ہو، چاہے مسلم کا خون ہو یا غیر مسلم کا خون ہو، تو کوئی بھی خون جو ہے وہ دیا جا سکتا ہے مریض کو، اب چاہے عورت کو دیا جائے یا مرد کو دیا جائے۔
شوہر
یعنی خون میں کوئی پردہ نہیں ہے،
صحیح؟ شوہر بیوی کو خون دے سکتا ہے؟ بعض اوقات یہ بھی سنا گیا ہے کہ اگر شوہر بیوی کو خون دے گا تو ان کے نکاح پر اثر پڑ جائے گا۔
نہیں، ایسا کچھ بھی نہیں ہے، بالکل جو وہ شوہر بھی خون دے سکتا ہے بوقت ضرورت، اسی طرح بیوی بھی شوہر کو خون دے سکتی ہے۔ اصل مسئلہ یہ نا کہ ہمارے یہاں تو یہ بھی کہا جاتا ہے کہ اگر بیوی کو شوہر بلا رہا تھا، اس کے منہ سے یوں بہن نکل گیا یا بیوی کے منہ سے بھائی نکل گیا، بات ہوتا ہے نا کہ یار یہ کیا کر رہے ہو بھائی، تو جو نکل گیا تو نکاح ٹوٹ جائے گا یا مسئلہ ہو جائے گا، تو ایسا کچھ بھی نہیں ہے، نکاح وہی برقرار رہے گا۔ البتہ یہ میاں بیوی ایک دوسرے کو جو ہے وہ بھائی بہن نہیں کہہ سکتے، یہ ذہن میں رکھے، یعنی قصدن جو ہے وہ بھائی بہن نہیں کہیں گے، خدا نہ خاصا زبان سے نکل گیا تو اس میں کوئی حرج نہیں، یعنی نکاح بھی کوئی اثر نہیں پڑے گا۔
درست فرمایا، اللہ تعالیٰ ہم سب کی حال پر رحمت فرمائے۔ اور ضرورت اگر حضور کسی کو ہو تو آپ کیا مشورہ دیں گے کہ بندے کو بلڈ ڈونیٹ کرنا چاہیے؟
ہاں، جب ضرورت ہو تو بالکل ڈونیٹ کرنا چاہیے،
صحیح،
بالکل۔ اب دیکھیں نا کہ یہ لاک ڈاؤن کے دنوں میں تھیلی سیمیا کے جو بچے تھے، تھیلی سیمیا کے جو پیشنٹ تھے، ان کو کتنی خون کی ضرورت تھی، تو امیر سنت کے جو ہے وہ اعلان پر، فرمان پر کتنے اسلامی بھائیوں نے جو ہے وہ خون دینا شروع کیا، اور یہاں تک اتنے خون کے بیگ جمع ہو گئے کہ جو لینے والے تھے انہوں نے کہا کہ ابھی تھوڑا ٹھہر جائیے، وہ ہماری ضرورت پوری ہوگی، بلکہ ہمارے لیے زیادہ ہو گیا ہے، اب ہم دوبارہ کہیں تب دیجیے گا۔
صحیح،
مجھے تو ذرا کہ دعوت اسلامی کی ایک برکت ہے، ایک دعوت اسلامی تنظیم ہے الحمدللہ، اللہ کریم اس تنظیم کو شاد و آباد رکھے،
آمین. تھیلی سیمیا عمومی طور پر حضور بچوں کا، بچوں میں یہ پایا جانے والا مرض ہے اور انہی میں ظاہر ہوتا ہے، اور تھیلی سیمیا میجر اس کے عموماً دیکھا گیا ہے یہ بچے ایک ایک مخصوص ایج تک ہی ان کا جو ہے وہ سروائیول ہوتا ہے. تو میر السنت نے تو یہاں تک فرمایا، میں نے خود جو ہے وہ یہ بات سنی تھی، آپ نے فرمایا کہ بھائی میرا بھی دیکھ لیں، اگر پاسبلٹی ہو تو میرا بھی، میں بھی دینے کے لیے جو ہے وہ تیار ہوں، میرا بھی جو ہے وہ آپ.
بالکل امیر سنت نے یہ فرمایا تھا
جی. تو یہ اپنی ملک و ملت کے بچوں کی صحت کے حوالے سے، ان کی زندگی کے حوالے سے، سروائیول کے حوالے سے بھی دعوت اسلامی کا ایک اچھا جو ہے وہ اقدام ہے اور ایک اچھا جو ہے وہ انداز ہے. یوں ہی جسمانی ضروریات کو پورا کرنے کے لیے بھی اور روحانی ضروریات کو پورا کرنے کے لیے بھی، جس طرح دعوت اسلامی ہیلتھ کیئر سینٹر مختلف جگہوں پر جو ہے وہ بنانے کا ارادہ رکھتی ہے اور اس حصہ کار اللہ کی رحمت سے یہ بھی جاری ہے، تو جسمانی جو ہے بیماریاں ان کو ختم کرنے کے لیے بھی اور جو روحانی بیماریاں ہیں، جو باطنی بیماریاں ہیں، ان کو ختم کرنے کے لیے بھی دعوت اسلامی جس طریقے سے انیشیٹو لے رہی ہے، تو جو عاشقان رسول دیکھ رہے ہیں ابھی، ان کو بھی چاہیے کہ وہ بھی ہر طریقے سے جو ان کے لیے پاسبلٹی ہے، مالی اعتبار سے، جانی اعتبار سے، خود ان اچھے کاموں کے اندر اپنا حصہ ملا کر، اپنے آپ کو شامل کر کے اس کا ساتھ دیں گے تو انشاءاللہ یہ بھی برکتیں حاصل کریں گے.
بالکل جو ہے وہ یہ بھی اپنا حصہ ملائیں اور اس طرح جو برکتیں حاصل کریں. یہ ماشاءاللہ اپنے اچھی مثال دی کہ جسمانی لحاظ سے بھی اور روحانی لحاظ سے بھی کہ، اور یوں اگر دیکھا جائے تو زیادہ مرض جو ہے نا یہ روحانی ہے، یہ زیادہ خطرناک ہے کہ اگر بندہ گناہوں میں مبتلا رہا اور اسی میں اس نے اپنی پوری زندگی گزار لی اور مر گیا تو پھر چونکہ اس کا جسم جو ہے، اس کی جسم اور روح یہ تکلیف اٹھائیں گے، اس کو تکلیف ایک ہوگی، قبر کا عذاب جو ملے گا اگر بغیر توبہ کے مر گیا تو، اور پھر دوسرے کہ پھر جہنم کا عذاب بھی ہے. تو واقعی دعوت اسلامی جو ہے وہ دنیاوی تکلیفوں سے بھی بچاتی ہے اور بچانے کی کوشش کرتی ہے اور اخروی تکلیفوں سے بھی بچانے کی کوشش کرتی ہے.
واہ سبحان اللہ.
آپ جو ہے وہ دعوت اسلامی کا بالکل ساتھ دیجئے دل کھول کر کہ انشاءاللہ الکریم آپ کا دیا ہوا مال، آپ کا دیا ہوا وقت، آپ کی دی ہوئی، آپ کے جو نا وہ فکر جو کیا کہتے ہیں، آپ نے جو دعوت اسلامی کے ساتھ جو وہ ذہن اپنا دیا، ایک ہوتا ہے نا کہ بندے نے تھکاوٹ یعنی جو بھی جسم وغیرہ دیا، خیر ابھی اسی پہ رہتے ہیں، دیا ہوا وقت اور دیا ہوا مال آپ کا جو رائے گا نہیں جائے گا. اب چونکہ بندہ جب وقت دیتا ہے تو کئی چیزیں جو ہے نا وہ اس میں شامل ہوتی ہیں، تب بندہ چونکہ جب بندہ چل کر گیا یا اگرچہ کہ گاڑی میں گیا تو ذہنی طور پر تھکاوٹ ہوتی ہے بندے کو، اس کا جسم کے پاؤں اس کے خرچ ہوئے، ہاتھ اس کے خرچ ہوئے، سوچ اس کی خرچ ہوئی، آنکھیں خرچ ہوئی، تو یہ جو بھی یہ ذرا کہ اس نے خرچ کیا تو یہ سمجھو کہ ایک طرح سے ذرا کہ ذکر اللہ ہی میں یہ، کہ چونکہ نیکی کی دعوت کے لیے جا رہا ہے یہ، تو یہ رائے گا نہیں جائے گا، ثواب آخرت سے انشاءاللہ الکریم محروم نہیں ہوگا اگر ثواب کی نیت تھی تو.
مدینہ مدینہ، اللہ برکت عطا فرمائے. میں یہاں مدینہ چلے کے ناظرین آپ کو امیر سنت کا انداز بتایا ہے، خلیفہ امیر سنت کا بھی ایک انداز میں یہاں عرض کروں. جن دنوں میں ہر طرف جو ہے وہ سیلاب کی ایک تباہی کا عالم تھا، لوگ اپنے بچوں کو لے کر کے جو ہے وہ بالکل روڈوں پر جو ہے وہ موجود تھے، اور دعوت اسلامی الحمدللہ اس وقت بھی ریلیف کے کام بھی کر رہی تھی، ایف جی آر ایف اللہ کی رحمت سے یہ شعبہ اپنی جو ہے وہ سروسز جو ہے وہ پیش کر رہا تھا. دو واقعات سر دست میرے ذہن میں ہیں. تو الحمدللہ خلیفہ امیر سنت نے بھی عاشقان رسول کی دل جوئی کے لیے، ان کی خدمت کے لیے آپ نے بھی جو ہے وہ ایک سفر جو ہے وہ اختیار کیا، بلوچستان میں بھی، سندھ میں بھی اللہ کی رحمت سے. تو کچھ وقت مجھے بھی ساتھ جو ہے وہ گزارنے کو ملا، تو مجھے دو واقعات جو ہے وہ یاد آ رہے ہیں کہ ہم جو ہے وہ مہڑ کی جانب میرا خیال ہے ہم جا رہے تھے، اور پانی جو ہے رستے میں سے ہم جس روڈ سے ہم نے گزرنا تھا اس روڈ پر بڑی تیزی کے ساتھ جو ہے وہ پانی آ رہا تھا. تو وہاں جو ہے وہ کچھ مکانات تھے روڈ کے جو ہے وہ قریب ہی، تو وہاں لوگ جو ہے وہ ٹارچ کے ذریعے سے جو ہے وہ سگنل وغیرہ دے رہے تھے یا ہیلپ کے لیے یا مدد کے لیے جو ہے وہ کہہ رہے تھے. تو الحمدللہ خلیفہ امیر سنت نے اسی وقت جو ہے وہ قبلہ قاری یا سب رکن شورا کو جو ہے وہ فرمایا کہ ان عاشقان رسول کی مدد کے لیے، ان کی ہیلپ کے لیے، ان کو کھانا فراہم کرنے کے لیے، یہاں سے ان کو نکالنے کے لیے جو ہے وہ دعوت اسلامی کی جو سروسز ہیں یہ پیش کی جائیں تاکہ ان کو جو ہے وہ ایک ریلیف جو ہے وہ دیا جا سکے اور مصیبت کے وقت میں ان کے کام جو ہے وہ آیا جا سکے. اور آپ نے باقاعدہ طور پہ فرمایا کہ اس جگہ کو، اس لوکیشن کو یہاں جو ہے وہ سیو کر لیا جائے اور اپنے ذمہ داران کو ये भेजा जाए और इनकी दाद रसी जो है वो की जाए। ये एक मुझे बात याद है। दूसरी एक और जगह मुझे याद आ रहा है कि गाड़ी के टायर जो है कि पानी में डूबे हुए थे और बहरहाल जा रहे थे हम बलूचिस्तान के किसी इलाके में जो है वो हम जा रहे थे। वो नाम मेरे जहन से उसका थोड़ा महब हो रहा है, आ रहा है जा रहा है, बहरहाल वो एक इलाका था। तो रस्ते में खलीफा मेरे स्टूडेंट का रोजा था।
लाहियार से सोहबतपुर।
जी जी सोहबतपुर, दुरुस्त फरमाया आपने। जी जी बिल्कुल सोहबतपुर ही था। उधर जा रहे थे तो आपका रोजा भी था, आप सफर में भी रोजे रखते हैं अल्हम्दुलिल्लाह, आपका एक मामूल है। तो आपने मैंने बताया कि जी इफ्तार का वक्त हो गया है, तो आपने जो है वो दूध का वो घूंट एक जो है वो लिया और आपने देखा कि दो बच्चे जो है ये चलते जो है वो जा रहे हैं पानी में ही, वो चल रहे हैं। तो आपने जो है वो गाड़ी रोकी और फिर जो है वो गेट खोला और वो जो दूध आपने एक घूंट पी करके इफ्तार किया था और फिर वो बाकी जो था वो उस बच्चे को आपने अता फरमाया। अच्छा, वो दो बच्चे थे तो एक को आपने दिया, फिर आपके जहन में ख्याल आया भाई एक बच्चे को तो कुछ दे दिया है, दूसरे को कुछ नहीं दिया तो उसका जो है वो दिल ना टूटे, तो हमने फ्रूट के फ्रूट भी कुछ साथ, केले वगैरह भी साथ रखे थे, तो आपने वो जो है वो दूसरे बच्चे को अता फरमाया। यूं जो है वो कुछ गाड़ी आगे जो है वो चली तो आपने देखा कि लोग बेचारे रोड पर हैं और पानी चारपाइयां उनकी बेचारों की बिछी हुई हैं और पानी जो है वो गुजर रहा है और पानी के अंदर चारपाइयां हैं उनकी। तो आप वहां पर आपने जो है वो आप उतरे वहां पर, वहां उतर के अल्हम्दुलिल्लाह उन आशिकान रसूल का भी जो है वो ख्याल फरमाया, एहसास फरमाया, उनको कैश भी पेश किया और उनके लिए दुआ भी फरमाई, नसीहत भी फरमाई। तो ये अंदाज जो अपने जो दुखियारे मुसलमान भाई हैं उनका अल्हम्दुलिल्लाह खैरखाही का अंदाज हमें अमीर सुन्नत में देखने को मिलता है, खलीफा अमीर सुन्नत में भी देखने को मिलता है। हमारे अंदर भी ये अच्छे अंदाज ये होने चाहिए, किसी के दुख को किसी की तकलीफ को महसूस भी करना चाहिए और उसको दूर करने के लिए कोशिश भी करनी चाहिए। हमारे दुख तकलीफें कौन दूर करेगा? अल्लाह। तो अल्लाह से रो लगाएंगे तो इंशाल्लाह बेड़ा पार हो जाएगा। अल्लाह हमें ये अच्छे अंदाज अपनाने की तौफीक अता फरमाए। दावत इस्लामी के दीनी माहौल से वाबस्ता रहेंगे तो इंशाल्लाह ये सीखते रहेंगे। और भी बहुत सारे नज़ारे मैंने जो है वो देखें आपकी शफकत के, आपकी मेहरबानी के सफर के अंदर। अल्लाह ताला हमें भी मुसलमानों के साथ शफकत और मेहरबानी का अंदाज अपनाने की तौफीक अता फरमाए।
अच्छा सलमान, ये वजाहत कर दी जाए कि ये जो दूध था ना ये हमारा जाती था, यानी ये तकसीम करने वाला नहीं था, क्योंकि वो हमारे पास तकसीम करने वाला सामान नहीं था ना। किसी को ये वसवसा ना है कि यार ये देखो सैलाब जदगान का माल था तो इसको इन्होंने तारी कर ली, ये कि कोई वसवसा ना पाले। तो इसकी वजाहत कर ली जाए कि फ्रूट और ये दूध अल्हम्दुलिल्लाह यानी जो केबिन के जो अंदर था वो सारा हमारा अपना जाती था, वो अपना खाने पीने का था, वो जो जो अपने खाने के लिए लिया था और अपने पैसों से खरीदा था।
बिल्कुल ऐसा ही है, बिल्कुल ऐसा ही है, दुरुस्त फरमाया आपने।
ये तो वक्त गुजर गया और अल्लाह करेगा आइंदा ऐसा वक्त ना है, अल्लाह करे हमारे हाल पर रहम फरमाए। ये दाऊद इस्लामी है, अमीर सुन्नत है, जो हमें ये सोच देते हैं ऐसी प्यारी प्यारी। आपको आपने शायद देखा होगा कि हम जब गाड़ी जब चला रहे थे अपने जब कानवाई जाते तो हम क्या करते थे कि रात के वक्त हम लाइटें डिम कर देते थे।
बिल्कुल ऐसा ही है।
एक तो वैसे बेचारे चार पाँच सो रहे, मच्छर उनको तंग करें, पानी उनको सताए और गाड़ियों को शोर उनको सताए, तो हम सर गाड़ी में मास्क चलाते थे कि पानी उन पर ना उड़े, और दूसरा ये कि लाइटें हम डिम कर देते थे कि लाइटों की वजह से उनके बच्चों की आंखें ना खुलें, इनकी आंखें ना खुलें।
बिल्कुल ऐसा ही है,
इनकी नींद में खलल ना पड़े।
बिल्कुल ऐसा ही, दुरुस्त फरमाया आपने। अल्लाह हमें भी मुसलमानों का ख्याल और एहसास करने की तौफीक अता फरमाए और ये मोहब्बत और शफकत अल्लाह खलीफा मेर सुन्नत के सदके में अल्लाह हम सबको भी नसीब फरमाए। आमीन। कॉल शामिल करते हैं।
मैं शहजादा हजूर से ये अर्ज है कि घर में कुछ परेशानियां और तकलीफें और माली एतबार से परेशानियां हैं तो दुआ फरमा दे। ये अर्ज करना था आपसे कि अगर अचानक एक परेशानी के बाद दूसरी अचानक बड़ी परेशानी आ जाए तो हमें इस पे क्या करना चाहिए?
देखिए कि अब दुनिया की जो है ना अपने जिंदगी की जो गाड़ी है वो परेशानी के पहियों पे चलती है। अब अगर बंदे पे कोई परेशानी आ जाए, कोई मुश्किल आ जाए तो हिम्मत नहीं हारनी चाहिए और अल्लाह तबारक व तआला से लो लगा कर ही रखनी चाहिए, अल्लाह तआला से मदद तलब करते रहना चाहिए और इसी तरह अपनी जिंदगी गुजारनी चाहिए। एक तो ये, दूसरा है कि अब एक परेशानी चल रही थी और इस पर खुदा ना खासा एक और परेशानी आ गई तो इस पर भी बंदे को चाहिए कि सब्र से काम ले कि हो सकता है कि कोई और मुसीबत आने वाली थी कि जो इस छोटी परेशानी में टल गई। तो यूं जो है ना यूं सोचकर बंदे को चाहिए कि यूं अपना जो है वो गुजारा करना चाहिए और अलबत्ता अल्लाह ताला से दुआ करते रहना चाहिए कि ए अल्लाह हम इम्तिहान के काबिल नहीं है, हमें आफियत नसीब फरमा, हमें बिला इम्तिहान हमें पार कर दे। बाज़ ये जो परेशानी आती है तो बाज़ ये होता है कि ये हमारे गुनाहों की सजा होती है اور بعض اوقات یہ ہوتا ہے کہ بندے کے درجات کی بلندی کے لیے پریشانی آتی ہے. اب بندے نے اس پر اگر صبر کیا اس آزمائش پر تو سمجھو کہ یہ پار ہو گیا, یہ کامیاب ہو گیا. اگر اس نے واویلا کر دیا, نا شکری کی, تو پھر دیکھیں نا کہ ایک تو یہ پریشانی ہے, ورنہ دیکھیں اللہ تعالیٰ نے اس کو دو آنکھیں دی ہوئی جس سے یہ دیکھتا ہے, دو ہاتھ دیے جسے کام کر سکتا ہے, دو پاؤں دیے جس سے یہ چل کے کہیں بھی جا سکتا ہے, زبان دی جس سے یہ بول سکتا ہے. تو بعض تو ایسے ہیں جن کے پاس آنکھیں بھی نہیں ہیں, اگر آنکھیں ہیں تو بہت کم نظر آتا ہے, زبان بظاہر تو یہ گوشت کا لوتھرا مگر بول نہیں سکتا, سننے کی طاقت نہیں ہے, چلنے کی طاقت نہیں ہے, بعضوں کے پاؤں کٹے ہوئے ہیں. تو یہ پریشان ہو کہ کہیں نا شکری کی وجہ سے کہ یہ نعمتیں نہ چلی جائیں, اور بندے کو چاہیے کہ ان پر بھی جو ہے یہ اللہ تعالیٰ کو شکر ادا کرے, اور یہ غور کرے کہ چلو یہ پریشانی تو مالی پریشانی آ گئی, یہ مجھ پر جسمانی پریشانی نہیں آئی. اگر بخار بھی آ گیا, نزلہ ہو گیا کوئی, تو بھی بندہ شکر ادا کرے کہ مجھ پر کوئی ایسا مرض واقع نہیں ہوا, کوئی لاحق نہیں ہوا, کوئی ایسا موذی مرض مجھے نہیں لگا, کوئی ایسا مہلک مرض نہیں لگا. ورنہ اصل جو مرض ہے نا وہ تو گناہوں کا ہے, کہ یہ مرض جو ہے نا وہ بندے کو, کیونکہ گناہوں کا مرض جو ہے یہ بندے کو جسمانی طور پہ بھی مفلوج کرتا ہے اور روحانی طور پہ بھی کرتا ہے. کہ اب جیسے جو بندہ چوری کرتا ہے تو اب کیا سمجھتے ہیں کہ وہ خوشی سے چوری کرتا ہے, شیر بن کے کرتا ہے؟ نہیں, یہ گھبرا رہا ہوتا ہے, یہ جو ہے وہ پریشان ہوتا ہے. اب یہ گھبراہٹ اور یہ پریشانی اس کا جو دماغ ہے نا اس پہ بھی اثر کرتی ہے, یہ دماغ کے کھلے پہ یہ چیز ہے نا یہ اثر انداز ہوتی ہے. اب اگر کوئی بندہ شراب پیتا ہے, یہ اگرچہ کہ روحانی تو تباہی ہے ہی اور ساتھ تو جسمانی تباہی بھی ہے, تو سائنس بھی کہہ رہی ہے
جی
کہ الکحل پینے سے, شراب پینے سے دل کو جو دل کے لیے مسائل ہوتے ہیں. اب بندہ اگر حرام گوشت کھاتا ہے تو بھی سائنسی کی تحقیق ہے کہ جیسے وہ خنزیر کا جو گوشت اسے کھانے سے جو انہوں نے تحقیق کی ہے, کوئی جیسے ہم مریضوں کو دیکھا ہے کہ جس سے جو وہ کیڑے میدے میں پیدا ہوتے ہیں اور دماغ میں پہنچتے ہیں, تو واقعی کہ یہ دیکھا جائے تو حلال میں برکت ہے, نیکی میں راحت ہے, اور حرام میں برکت نہیں ہے, گناہ میں برکت نہیں ہے, بلکہ آزمائش ہے, تکلیف ہے. تو بندے کو چاہیے کہ نیکی اختیار کرے, حلال کو اختیار کرے, اور حرام سے بچے, گناہ سے بچے.
درست سمجھا آپ نے. بعض اوقات بندہ سمجھتا ہے کہ
اللہ کریم ہمیں محفوظ فرمائے گناہ
جی, آمین. بعض اوقات بندہ سمجھتا ہے کہ یار یہ جو باتیں بیان کرنے والا بندہ ہے نا, اس کو تو یہ تو جو بول رہا ہے اس کو کیا تکلیف ہے یار, اس کو کیا پریشانی ہے, یا اس کو کیا جو ہے وہ مصیبت ہوگی. یہ بھی سننے والے ان کی ایک یہ بھی ہوتی ہے یار, یہ تو دیکھیں بالکل مطلب بات کرنے والا بات کر رہا ہے, کہنے والا کہہ رہا ہے, صحیح ٹھیک ٹھاک بیٹھا ہوا ہے, نظر بھی آ رہا ہے, بالکل مسکرا بھی رہا ہے, گفتگو کر رہا ہے, تو بات کر رہا ہے, بات کرنا جو ہے یہ آسان ہوتا ہے. تو مسئلہ یہ ہے, میں یہاں یہ پوائنٹ اس کو کلیئر کرتا چلوں, ضروری نہیں ہے کہ جو ہمیں مسکراتا ہوا نظر آ رہا ہے, جو بات کرتا نظر آ رہا ہے, اس کی زندگی میں کبھی کوئی مصیبت, کبھی کوئی پریشانی, کبھی کوئی ٹینشن آئی ہی نہیں ہے یا ہے ہی نہیں, ایسا نہیں ہے. یہ الگ بات ہے کہ کچھ وہ لوگ ہیں جو اپنی مصیبت کے جو ہے وہ سبق پڑھتے رہتے ہیں اور بات جگہوں جگہوں پر انہی کو بیان کرتے رہتے ہیں, اور کچھ وہ لوگ ہیں کہ جو مصیبتیں آ رہی ہیں, پریشانیاں آ رہی ہیں, ان کا مقابلہ کر رہے ہیں, ہیلتھ ایشو ہے, جو بھی ہے, جس طرح کا بھی معاملہ ہے, گھر میں کوئی پرابلم ہے, تو اس کو آگے جو ہے وہ بڑھ رہے ہیں, اس کو لے کے اس کا واہ ویلا اور شور شرابہ نہیں کر رہے. تو بندہ کہے تو اللہ کریم کی بارگاہ میں جو ہے وہ عرض کرے. میں یہاں یہ چلتے چلتے ایک بات اور بھی عرض کروں کہ قبلہ خلیفہ امیر علیہ سنت کے گھر والے باجی ام سعید رحمۃ اللہ علیہا, جن کا ماضی قریب میں جو ہے وہ انتقال بھی ہوا, آپ نے بھی ایک وقت جو ہے وہ بیماری کے اندر گزارا, اور بڑی شدید جو ہے وہ بیماری رہی, اور خلیفہ امیر سنت کے حوالے سے تو آپ کو بھی ایک ظاہر سی بات ہے آزمائش کا سامنا رہا. میں نے انہیں ایک دن جب ان کا انتقال ہو گیا تو اس کے غالباً دو دن بعد یا تین دن بعد میں نے ایک بات جو ہے وہ انہیں عرض کی کہ حضور ہم یہ کام جو ہے وہ کرتے ہیں اور یہ ہمیں کرنا چاہیے, ایک اچھا کام ہے. تو آپ نے فرمایا کہ ابھی میں کچھ صدمے میں ہوں. تو میں نے اس پر انہیں یہ کہا, میں نے کہا جی میں تو سمجھ رہا تھا کہ آپ سوچ رہے ہوں گے کہ گھر والے اتنے سخت بیمار تھے اور ان کا انتقال ہو گیا ہے, تو آپ کو قلبی اعتبار سے ایک اطمینان اور ایک تسلی کا معاملہ جو ہے وہ ہوا ہوگا کہ یہ جو ایک پرابلم جو تھا وہ اللہ پاک نے جو ہے وہ ان کے لیے بھی آسانی کی ہے, ہمارے لیے بھی جو ہے وہ آسانی ہوگی. تو اس پر بھی آپ نے جو ہے فرمایا, آپ نے فرمایا کہ میرے دل کو بخدا میرے دل کو جو ہے وہ رنج ہے اور اس کا صدمہ ہے, اور ان کے جانے کی कोई खुशी जो है वो नहीं है। ये भी आपने जो इरशाद फरमाया, और ये भी कहा कि मैंने कभी दुआ नहीं की कि या अल्लाह इसको जो है वो ये दुनिया से जो है वो चली जाए और यूं मतलब मेरे सर से उतर जाए, बल्कि जब भी दुआ की है तो इनकी शिफा याबी के लिए दुआ की है। ये दुआ की है या अल्लाह इनका मर्ज और ना बढ़े और ज्यादा जो है ना ये आगे ना चला जाए। तो इस तरह का जो है वो अंदाज आपने जो है अपना करके रखा है। तो मैं ये बात मैंने जिक्र की और दो बातें यहां बयान की। एक तो ये जिक्र की कि देखिए मुश्किलात हर किसी की जिंदगी में आती हैं, एक बात है। अब मुश्किलात में करना क्या है वो भी मैंने अंदाज आपको बताया कि अगर परेशानी सेहत के हवाले से भी आ रही है तो बंदा इलाज भी करे, अल्लाह करीम से दुआ भी करे, और जिस तरह खलीफा अमीर सुन्नत ने सब्र बर्दाश्त करके एक जो है वक्त आपने गुजारा है, अल्लाह हमें भी ये सब्र भी अता फरमाए और ये बर्दाश्त भी अता फरमाए। और मैं आपको एक और अर्ज करूं मदनी चैनल के नाज़रीन, कुछ लोग वो होते हैं जो दूसरों के अश्क जो है वो पहुंचने के लिए, दूसरों के आंसू पहुंचने के लिए होते हैं। मैं जब अयादत के लिए खलीफा अमीर सुन्नत के पास जो है पहुंचा तो मैंने इन्हें कुछ दिन पहले बताया था कि मेरा बच्चा जो है ये बीमार है और काफ़ी भी बीमार था। तो मैं जब अयारत करने के लिए पहुंचा, मैंने मुसाफा किया और सलाम किया तो आपने फौरन मुझसे पूछा कि आपका बच्चा जो है वो कैसा, बेटा कैसा है आपका। तो ये अंदाज है, अल्लाह इनको जो है वो सलामत रखे, इनको दराज में लखैर अता फरमाए। हमें भी सिर्फ अपने रोने रोने की बजाय दूसरों के आंसू जो है पहुंचने वाला बनना चाहिए, और अल्लाह हमें अमीर सुन्नत की बरकत से, खलीफा अमीर सुन्नत की बरकत से अल्लाह हमें ये अच्छे औसाफ और अंदाज अपनाए। और हमें हमें कौन हमारे ऊपर मेहरबानी कौन करेगा? अल्लाह। हमें अजर कौन देगा? अल्लाह। हमने अजर किससे लेना है? अल्लाह करीम से लेना है। और जब वहां से कर्म होगा तो फिर वो कर्म देखना तुम देखने वाला होगा। अल्लाह हमें नसीब फरमाए। क्या कहेंगे हुजूर कुछ आप इस बात में कि दूसरों के अश्क जो है वो ये भी पहुंचे जाए, आंसू पहुंचे जाए, हर वक्त बंदा अपने ही रोने रोता रहे, ये भी कोई दानिशमंदी वाली अकलमंदी वाली बात नहीं है, क्या कहते हैं आप?
जाहिर है कि देखिए कि परेशानी जो ना वो कई लोगों पर आती है, मुसीबत का सामना कई लोगों को करना पड़ता है, और मौत में ये जाहिर है कि वो हर घर में होती है, कोई भी ऐसा घर नहीं कि जहाँ जो है वो मौत वाले मामले ना होते हो। हमने भी जाहिर है कि इस प्रोसीजर से गुजरना है। अल्लाह करीम हमारा ईमान सलामत रखे, हमारा खात्मा बिल खैर फरमाए। तो खैर अल्लाह आसानी फरमाए। खैर यही है कि अपनी मुसीबत का रोना जो है ना ये खत्म कर देना चाहिए, बल्कि किसी के किसी से ना बिला जरूरत तस्करा ही ना करें। मतलब डॉक्टर के पास जा रहे हैं और कोई बीमारी है तो उससे तस्करा करे। इसी तरह कोई ऐसी मुसीबत है कि भाई ये फुला बंदा मेरी मुसीबत में मेरी मदद कर सकता है, या ये कोई मुझे ऐसा फायदेमंद मशवरा दे सकता है, तो उससे कहने में हर्ज नहीं है। वरना बाज लोग होते हैं कि भाई ये हो गया, यूं हो गया, फलाना हो गया, ढिमका हो गया, ये जो अपने मुसीबत के रोने रोते हैं ना, ये तो बिल्कुल दुरुस्त नहीं है। और बुजुर्गान दीन रहिमहुल्लाह से बहुत बचते थे, यानी वो तो गोया ये समझते थे गोया कि हम किसी से यानी अल्लाह ताला की शिकायत कर रहे हैं, माज़ अल्लाह इस चीज को ये यूं समझते थे। वो तो ये तस्करा करने में डरते थे अपनी मुसीबत का, तो उनके तो यही सोचे थे बस मैं हमारे रब ने जो है ना हमें जिस हाल में रखा बस हमें कबूल है कि वो हमें देख रहा है, उसने जिस हाल में रखा बस ठीक है।
और कहना ये हुजूर तो अल्लाह करीम की बारगाह में बंदा कहे इन्नमा अश्कु बस्सी व हुज़्नी इलल्लाह। जनाबे अय्यूब अलैहिस्सलाम ने कहा था ना जी कि मेरा जो गम है जो परेशानी है मैं अल्लाह करीम की बारगाह में इस पर जो है वो अर्ज करता हूँ, इल्तिजा करता हूँ।
वाकई यही है कि अल्लाह ही से लोर लगा के रखे, अल्लाह ही से जो है वो अर्ज करता रहे, अल्लाह ताला की बारगाह में अर्ज करता रहे। अब मैं चले लग गया तो ये बात आई, तो अब चूंकि वो मुआशी मामला भी होते हैं, पैसों के मामला भी होते हैं, इमाम गजाली रहमतुल्लाह ताला फरमाते हैं कि ये भी अल्लाह ताला के आदाब में से, यानी बंदे को चाहिए कि लोगों के माल से मायूस हो जाए, जो भी चाहिए अल्लाह ताला से मांगे,
सुभान अल्लाह,
लोगों से मायूस हो जाए बस, अल्लाह ताला से लोर लगा के रखे।
क्या बात, अल्लाह हमारी परेशानियां दूर फरमाए।
अगर किसी के पास माल है तो उसको देने वाला कौन है?
अल्लाह,
अल्लाह ताला है, अल्लाह ने दिया तो ये भी उसी से मांगे। अच्छा अब अगर ये मांगा, इसने सवाल किया और बजाय से नतीजा ना मिला, तो यहाँ देखिए कि वो मायूस ना हो, परेशान ना हो, यहाँ ये सोचे कि हो सकता है कि अगर ये मुझे माल मिले तो मैं बहक जाता, ये माल मैं कहीं गलत कामों में इस्तेमाल करके जो मैं गुनाहगार हो जाता, तो यूं अपने आप को ये तसल्ली दे, इसमें भी परेशान ना हो। कि बाजू होता है कि बाजू का माल अगर मिल जाता है, जब तक तो गरीब थे तो नेक थे, जैसे माल मिला तो फिर लोग जो है वो कहते हैं कि यार ये शख्स जब गरीब था ना तो बड़ा नेक था, हम इसकी जो है ज़ियारत करते, ऐसा शख्स था, पता नहीं इसको क्या हो गया, इसको माल मिला तो ये कहाँ से कहाँ पहुंच गया, अब तो ये ना नमाज की पाबंदी ना चेहरे पे कुछ, बस यूं ही हो गया। तो ये तो माल की नौसत तो है ना,
दुरुस्त फरमाया।
यानी मेरे को दुनिया भी नेमत हो, सबसे बड़ी नेमत ईमान की नेमत है जो कि मुसलमान को हासिल है। तो बंदे को चाहिए कि इस नेमत पे तो शुक्र ही अदा करे और शुक्र ही अदा करता रहे
मरहबा,
और इस नेमत की हिफाजत की दुआ भी करता रहे। ये
बढ़िया
बहुत बड़ी नेमत है।
हुजूर मुझे दो
इसलिए
बातें
जो शख्स नमाज पढ़ता है
जी,
तो ये विजन और शुक्र अदा करता रहे कि कितने लोग नमाज पढ़ते हैं फी जमाना इस दौर में, तो इस पे भी अल्लाह ताला का शुक्र अदा करे कि मुझे तौफीक मिली हुई है। और ये कोई जो ना दुनिया भी नेमत है, इससे ये कोई कम तो नहीं है, बहुत बड़ी चीज है नमाज पढ़ना, बहुत बड़ी नेमत है ये भी।
ये दुरुस्त फरमाया मेरे जहन में हुजूर, ये जिस तरह भाईजन ने कहा है अल्लाह इनकी परेशानी को दूर फरमाए, माशी परेशानी को बिल्ला दूर फरमाए।
आमीन।
एक हमारी सोच होती है कि मैं ये करूंगा यहां से मिलेगा, ये आ जाएगा उधर से आ जाएगा, मैं यूं करूंगा यूं होगा, ये काम करूंगा यूं होगा, यानी एक सोच के तहत बंदा जो है वो चल रहा होता है, काम कर रहा होता है, उसकी अर्निंग का आमदनी का सब सोच के आगे बढ़ रहा होता है। अल्लाह पाक की शान है, एक काम बंदा करे, फरमाया वमैन यत्तकिल्लाह, कि जो अल्लाह ताला से डरे, जो अल्लाह से डरेगा, यजअल लहू मखरजा, अल्लाह उसके काम आसान कर देगा। और फरमाया वयरज़ुकुहु मिन हैसु ला यहतसिब, और अल्लाह इसे वहां से रिज्क देगा जहां से इसकी सोच भी नहीं होगी, यानी इसका गुमान भी नहीं होगा, और अल्लाह इसे वहां से भी अता फरमाएगा। तो बंदा करने वाला काम करे जी, ये अल्लाह से डरे, अल्लाह करीम के अहकाम पर अमल करे, और मंगते हैं कर्म उनका सदा, मांग रहे हैं मंगता बन के, मांगता रहे तो कर्म भी हो जाएगा इंशाल्लाह।
इस वजह चंद माह से ये मुतालबा कर रही है कि अपना घर मेरे नाम करो, बराए करम हमारे इस मामले में रहनुमाई फरमा दे।
देखें कि शोहर के लिए औरत को रिहाइश देना लाजिम है कि ताकि जिसमें वो सही तरीके से रह सके, उसका पर्दा रह सके, सब कुछ रह सके। अलबत्ता मकान नाम करना ये तो जरूरी नहीं है, और खामा खा औरत को भी चाहिए कि अगर कि खामा खा जो ना मकान का यूं मुतालबा करके, नाम करवाने का मुतालबा करके जो है वो अपने घर में जो ना लड़ाई झगड़े ना करें, अपना सुखों की बर्बादी का सबक ना बने।
बाज औकात ये भी शिकायत होती है कि कभी जो है वो नंद हमारे कमरे में आके बैठी रहती है, कभी हमारी सास जो है ये कमरे में आके जो है वो बैठी रहती हैं, और हमारी कोई जो प्राइवेसी है इसका कोई ख्याल नहीं है, हमारा कमरे में आके कबर्ड खोलना, सामान देखना क्या है कैसे है किस तरह है, ये इस तरह के काम होते रहते हैं, इस पर क्या कहेंगे आप?
शोहर को बिल्कुल चाहिए कि जो है ना औरत को इस तरह ये तहफ्फुज दे कि उसे तकलीफ ना हो, इन परेशानियों से तहफ्फुज देना ही पड़ेगा कि वो तो जाहिर है उसका एक हक है इस तरह जो है वो रहने का।
और मैं ये चाहूंगा कि जो इस तरह नंद है या सास है उनके लिए भी कुछ नसीहत के मदनी फूल हो जाए।
बिल्कुल, उनको भी चाहिए कि वो इस तरह जो है वो दखल अंदाजी ना करें, इस तरह जो है ना वो क्या सास को चाहिए कि अपनी बहू के कमरे में इस तरह ना जाए, और नंद को भी चाहिए कि वो इस तरह ना जाए, क्योंकि यही चीज है ना फिर जो है वो आपस में नफरतों का सबब बनती है, और फिर इससे जो है वो जो अमन और सुकून जो है ना वो फिर बर्बाद होता है, और फिर आपस में झगड़े होते हैं और ये मसाइल होते हैं, और गुनाहों का जो ना बाजार गर्म हो जाता है, फिर गुनाहों पर ही गुफ्तगू होती है, गीबतें होती है, चुगलियां होती हैं, फिर बड़े बड़े सारे जो ना खानदान वाले मुलव्वस होते, ये सारे मामला होते हैं।
ख्याल रखा जाए
खुद बन के वो कि अपनी इज्जत अपने हाथ में रखे, हमें तो अपनी इज्जत का खुद ही ख्याल रखे।
दुरुस्त फरमाया, अल्लाह हमें आफियत और सलामती जो है वो अता फरमाए। मैं यहाँ चलते चलते एक और बात भी जो है वो पूछ लूँ आपसे इसी उनवान पर। बाज़ औक़ात ये होता है कि जब मैके से जो है वो बहू दोबारा ससुराल में आती है तो क्या लेकर आई हो, क्या भेजा है, तुम्हारे माँ बाप ने तुम्हें क्या लेकर दिया है, सर्दियों का मौसम है, कोई ड्राई फ्रूट भी कुछ लेके दिया है कि नहीं लेके दिया, इस तरह की बातें भी ये सुनने को मिली हैं कि यूं भी जो है वो कहा जाता है और होता है, इस पर आप क्या कहेंगे कि जो मैके से सामान आ रहा है उसकी चेकिंग करना या देखना या पूछना या क्या दिया है क्या लिया है, इस पर क्या कहेंगे आप?
जी नहीं, इन्वेस्टिगेशन नहीं करनी चाहिए, तफ्तीश नहीं करनी चाहिए, उसको अपने हाल पे रहने देना चाहिए, वो कोई छुरी चाकू तो नहीं ला रही, कोई गन तो नहीं ला रही कि उसका उसको मार देगी, इससे तो कोई हालत है नहीं, इसको मामला है नहीं, नहीं कोई माजल्ला कोई ऐसी नाजायज चीज ला रही है, तो सारे के उस सास का बेटा भी तो यहाँ मौजूद है ना, अगर कोई ऐसी चीज देगी तो वो बेटा भी तो देखेगा ना, तो ये इस तरह के नहीं पूछने चाहिए सवाल वगैरह, और बचना चाहिए।
मदीना मदीना, अल्लाह ताला हम सबको अपना फरमाबरदार बंदा बनाए, और हमारे घरों में अल्लाह अमन व सुकून अता फरमाए, और अमन व सुकून को खराब करने वाली جو چیزیں ہیں اللہ ہمیں ان سے بھی بچنے کی توفیق عطا فرمائے، آمین۔ کال شامل کرتے ہیں پھر آگے بڑھتے ہیں۔
کیا عدت وفات میں عورت کانچ کی چوڑیاں پہن سکتی ہے؟
عورت کے لیے جو وہ 4 ماہ 10 دن سوگ ہے نا شوہر کی موت پر،
جی،
تو لہٰذا یہ جو ہے وہ عدت وفات میں کانچ کی چوڑیاں نہیں پہنے گی، کیونکہ اسے جو وہ سوگ میں کیا کہتے ہیں زیب و زینت سے بچنا ہے، آرائش وغیرہ جو ہوتے ہیں نا زینت وغیرہ سے بچنا ہوتا ہے، تو یہ جو کانچ کی چوڑیاں نہیں پہنے گی، چونکہ کانچ کی چوڑیاں بھی جو نا یہ زینت ہی میں آتی ہیں۔
ایک آدمی مسجد میں آتا ہے، اذان دیتا ہے اور نماز نہیں پڑھتا جماعت کے ساتھ تو چلا جاتا ہے، اس کے بارے میں کیا حکم ہے؟
یعنی اذان دیتا ہے اور نماز نہیں پڑھتا، نئی بات ہے میرے لیے، وہ نظر ہے کہ جو بندہ اذان دے گا تو نماز بھی تو پڑھے گا نا، وہی یہ ہو سکتا ہے ان کے لیے اتفاق ہوا ہو کہ کسی بندے نے اذان دی اور وہ چلا گیا ہو، کوئی ایسا عذر ہو گیا ہو اور وہ چلا گیا ہو، یعنی اب چونکہ وہ کوئی ایسا عذر بعض کو ہو جاتا ہے بندے کے ساتھ کہ جب تک وہ عذر دور ہوگا تب جب تک جماعت کھڑی ہو جائے گی، ہو سکتا ہے بعد میں یہ آیا ہو جماعت کے بعد اور یہ صاحب نکل گئے ہوں، یہ بھی تو ممکن ہے، اور ہو مغرب کا وقت، یہ بھی تو ممکن ہے۔ بالفرض اگر خدا نخواستہ اگر ایسا نہیں ہے، کوئی عذر نہیں ہے، تو مؤذن تو وہی رکھا جائے گا کہ جو وہاں نماز بھی ادا کرے، چونکہ اقامت وہی دے گا کہ جس نے اذان دی، یہ بھی اسی کا حق ہے
جی،
البتہ اس کی اجازت سے کوئی اور دے سکتا ہے، جیسے اذان کسی اور نے دی، اب اقامت جو کوئی اور دینا چاہتے تو اذان دینے والے کی اجازت سے وہ اقامت کہہ سکتا ہے۔
خلیفہ امیر السنت کی خدمت میں ایک سوال ہے، کیا ہم ایسے فلاحی ادارے سے قرض لے سکتے ہیں جو قرض ختم ہونے پر ایک اضافی قسط بطور فنڈ لیتے ہوں اور وہ اس رقم کو فلاحی کاموں میں خرچ کرتے ہوں، تو کیا وہاں سے قرض لینا جائز ہے؟
مسلمانوں کو بلا سود قرض دینا یہ ایک ثواب کا کام ہے، اور یہ لوگ جو ہے وہ سہولت بھی فراہم کرتے ہیں، یہ بھی ایک اچھی بات ہے، لیکن آگے کیا صورتحال اس کی سوال کا جواب ہم انشاءاللہ خلیفہ امیر السنت سے ہی لیں گے۔ جی،
قرض دینا چاہتے ہیں مسلمانوں کو، یہ اپنے گمان کے مطابق کہ چلو ہم یار اس کی مدد کر لیں اور یوں اس کو بلا سود قرض دیں کہ ہم تو یہ اچھا کام کر رہے ہیں، مگر چونکہ معلومات کی کمی کی وجہ سے، معلومات نہ ہونے کی وجہ سے، علم نہ ہونے کی وجہ سے، یہ بےچارے نہ چاہتے ہوئے بھی سود والے گناہ میں پڑ جاتے ہیں، یعنی سیدھا سیدھا یہ ہے کہ یعنی اس شرط پر قرض دینا کہ جنہوں بعد میں جنہوں ہمیں یہ رقم زیادہ ملے گی یا دے دینا، تو سود ہی اور کیا ہے، یہ چاہتے ہیں صحیح کام کرنے، نیت یعنی اس طرح کی رکھتے ہیں، مگر علم کی کمی کی وجہ سے یہ بےچارے اس گناہ میں پڑ جاتے ہیں، معاذ اللہ، تو یہ سیدھا سیدھا یہ سود ہے، اور اس طرح قرض دینا یہ ناجائز ہے، لینا بھی ناجائز دینا بھی ناجائز، گناہ ہے یہ، سود ہے، سیدھا سیدھا سود ہے یہ، لہذا اگر کوئی فلاحی ادارہ اس طرح کے کام اگر کرنا چاہتا ہے تو وہ جو ہے وہ کسی عاشق رسول مفتی سے رابطہ کر لے، ان کے آگے ساری صورتیں رکھ کر پھر وہ جو ہے وہ فلاحی ادارہ جو نا قرض دے۔ اسی طرح قرض لینے والے کو بھی چاہیے کہ وہ بھی کسی عاشق رسول مفتی سے رابطہ کر کے رہنمائی لے کر قرض لے، کیونکہ دونوں پر علم حاصل کرنا لازم ہے، قرض دینے والے پر کیا احکام ہے وہ یہ احکام سیکھے، اور قرض لینے والے پر کیا احکام ہے، کن چیزوں سے بچنا ہے، وہ ان چیزوں کے احکام سیکھے،
نہیں
دونوں پر جب حسب حیثیت مسائل سیکھنا لازم ہے۔
موجودہ صورتحال میں جو فائنینشیل سٹیٹس ہے اور ایک فائنینشیل کرائسس بھی ہے، کیا آپ قرض لینے کا مشورہ دیں گے کہ بھی قرض لے لیا جائے، یہ کیا کیا جائے؟
نہیں نہیں، بلا ضرورت تو قرض نہ لیا جائے، کہ خامہ کا وہ قرض اگر لے گا اور جس طرح کے حالات جا رہے ہیں پتہ چلے کہ وہ قرض ادا ہی نہیں کر سکے گا پھر وہ کیا کرے گا، اس لیے بلا ضرورت قرض نہ لے، بچنے کی کوشش کرے، میں تو یہی مشورہ دوں گا۔ ہاں اگر اس کے پیسے کہیں پھنسے ہوئے، اس کی اتنی انویسٹ ہے، سب کچھ ہے، اور اس کا گمانے کے میں اگر خدا نہ خواستہ پھنستا ہوں تو وہاں سے میں اپنی رقم نکال لوں گا، یا میرا پلاٹ ہے وہ میں بیچ کے قرض ادا کر لوں گا، یا میرا فلاں چیز وہ بیچ کے ادا کر لوں گا، تو پھر بالکل لیں، پھر کوئی حرج نہیں، مگر بلا ضرورت نہ لیں، بلکہ اس وقت تو چاہیے کہ بندے کو چاہیے کہ وہ اپنے خراجات جو نا کم کرتے، اپنے خرچے کم کرے،
درست
جو حالات چل رہے ہیں، اللہ ہمارے حال پر رحم فرمائے،
آمین آمین آمین۔ اللہ کریم قبلہ خلیفہ امیر سنت کو صحت والی، عافیت والی، لمبی عمر عطا فرمائے، اور انہوں نے جو ہمیں انسٹرکشنز دی ہیں، جو انہوں نے ہمیں ہدایات دی ہیں، جو انہوں نے ہمیں نیکی کی دعوت دی ہے، جو اچھی باتیں بتائی ہیں، اللہ تعالیٰ ہمیں ان پر عمل کرنے کی توفیق عطا فرمائے، اور ان سارے اچھے اندازوں کو اپنانے کے لیے دعوت اسلامی کے دینی ماحول کو اپنانے اور مدنی قافلوں میں سفر کرنے کی اللہ ہمیں سعادت اور توفیق عطا فرمائے۔ پروگرام کا وقت جو ہے وہ ختم ہوا. مدنی چینل دیکھتے رہیے. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
اخلاق اچھے ہوں, کردار ستھرا ہو, یار میں سیکھ جاؤں آداب زندگی.